यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुने क्रममा तुर्कमेनिस्तानमा विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित राष्ट्रहरूलाई पछाडि पार्न नहुनेमा प्रधानमन्त्रीको जोड़। बहुविवाहलाई मान्यता दिने गरी कानून बनाउन नहुनेमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण र भारतको उत्तराखण्ड राज्यमा भारी वर्षा सयौं बेपत्ता खोजी तथा उद्धार कार्य जारी। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पछाडि पार्न नहुनेमा जोड़ दिनुभएको छ। भूपरिवेष्टित विकासशील राष्ट्रहरू एलटीसीको तुर्कमेनिस्तानमा भएको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन अन्तर्गत आज व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्य सम्बन्धी राउण्ड टेबलको सह अध्यक्षता गर्दै उहाँले निष्पक्ष व्यापार शर्तहरू र पार्वन व्यवस्थाका लागि सामूहिक दबाव दिनुपर्नेमा जोड़ दिनुभयो। उहाँले सूचना प्रविधि उत्पादन र सेवाहरूको व्यापारलाई प्रवर्धन गरी क्षेत्रीय एकीकरणलाई गहिरो बनाउने र अर्थपूर्ण साझेदारीलाई बढ़ावा दिन आग्रह गर्दै हामीले विश्वव्यापी व्यापारमा यी मुलुकको हिस्सा दोब्बर गर्ने सेवा निर्यात विस्तार गर्ने थप विविध र लचिलो अर्थतन्त्रलाई बढ़ावा दिने प्रतिबद्धता गरी यसलाई पूरा गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले सम्मेलन अन्तर्गतको दक्षिण दक्षिण सहकार्य सम्बन्धी मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै अपार सम्भावना र तत्कालका आवश्यकताको परिपूर्तिका लागि यी मुलुकबीच ज्ञान आदान प्रदान सहित मापनयोग्य परिणाम हासिल गर्नका लागि दिगो स्रोत परिचालनमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले व्यापार र ट्रान्जिट करिडोर विकास गर्न पूर्वाधारलाई आधुनिकीकरण गर्न सीमापार व्यापार र लगानी बढ़ाउनका लागि भन्सार प्रक्रिया मिलाउन सामूहिक रूपमा काम गर्न आग्रह गर्दै विश्वव्यापी डिजिटल अर्थतन्त्रमा अर्थपूर्ण रूपमा भाग लिन डिजिटल रूपान्तरणलाई अंगाल्नुपर्ने धारणा राख्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बहुविवाहलाई मान्यता दिने गरी कानून बनाउन नहुने भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले मधेस प्रदेशका सुक्खा बढ़ेपछि संकटग्रस्त क्षेत्र घोषणा भए पनि राहतका कार्यक्रमहरू पुग्न नसकेको भन्दै तत्कालीन र दीर्घकालीन समस्या समाधानका कार्यक्रमहरू तत्काल शुरू गर्न माग गर्नुभयो। सांसदहरूले संकटग्रस्त क्षेत्र घोषणा भएको लामो समय भइसक्दा समेत ट्यूबवेल डीप बोरिङहरूको व्यवस्था हुन नसक्दा मानिसहरू खानेपानी र सिंचाईको समस्या खेप्न बाध्य भइरहेको बताउनुभयो। सांसदहरूले मृगौला क्यान्सर लगायतका चार प्रकारका दीर्घ रोगीहरूलाई सरकारले मासिक 5,000 रूपियाँ दिने गरेको भए पनि गरीबी परिचय पत्र अनिवार्य गरिएका जिल्लाका बिरामीहरू परिचय पत्रको अभावमा पीड़ित बन्नु परिरहेको भन्दै गरीबीका आधारमा नभई रोगका आधारमा सहयोग प्रदान गर्ने व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले देशका विभिन्न भागमा रहेका स्वास्थ्य संस्था र अस्पतालहरूमा जनशक्तिको अभाव हुँदा नागरिकहरूले सेवा पाउन नसकिरहेको भन्दै तत्काल स्वास्थ्य कर्मीको व्यवस्था गरी सहज स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्नुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन्। प्रतिपक्षी दल रासोपा र राप्रपाका सांसदहरूले भिजिट भेजा प्रकरणको उच्चस्तरीय छानबिन गर्न सरकारले आलटाल गरिरहेको भन्दै बैठक बहिष्कार गर्नुभयो। भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल गर्न बसेको प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा हाउसिङ कम्पनीहरूले कति जग्गा हदबन्दीमा राख्ने भन्ने व्यवस्था गर्ने भन्ने विषयमा सांसदहरूबीच सहमति हुन नसकेपछि आजको बैठक स्थगित भएको छ। बैठकमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले जग्गा हदबन्दीका सम्बन्धमा कानून मन्त्रालयसँग छलफल गरी अर्को बैठकमा प्रष्ट पार्ने प्रतिबद्धता जनाउनुभयो। बैठकमा सांसदहरूले शहरी पहाड़ी र मधेसमा हाउसिङ कम्पनीले कति जग्गा हदबन्दीमा राख्न पाउने भन्ने विषयलाई विधेयकमा स्पष्ट गर्नुपर्नेमा जोड़ दिनुभयो। विधेयकमा काठमाडौँ उपत्यका लगायतका शहरी क्षेत्रमा 50 रोपनी, मधेसमा 20 बिघा, उपत्यका बाहेकका पहाड़ी क्षेत्रमा 80 रोपनीसम्म जग्गा हदबन्दीमा राख्ने गरी विधेयकमा संशोधन गर्न सांसदहरूले सुझाव दिनुभयो। उहाँहरूले एउटा हाउसिङ कम्पनीले एकै क्षेत्रमा मात्रै जग्गा हदबन्दीमा राख्न पाउने कानूनी प्रावधानको विधेयकमा उल्लेख गर्नुपर्नेमा उहाँहरूले जोड़ दिनुभयो। मानव बेचबिखन विरूद्धका विभिन्न कानूनहरू रहेको भए पनि मानव बेचबिखनका घटनामा अझै पनि कमी आउन सकेको छैन। बाँकेको नेपालगंज स्थित जमुनाहा नाकाबाट मात्रै गत एक वर्षको अवधिमा बेचबिखनको जोखिममा रहेका 572 जना महिला तथा किशोरीको उद्धार गरिएको छ। बाँकेबाट संवाददाता आलम खानको यो रिपोर्ट।
मानव बेचबिखनको अत्यधिक जोखिममा रहेको नेपालगंज स्थित जमुनाहा नाकाबाट गत एक वर्षको अवधिमा बेचबिखनको उच्च जोखिममा रहेका 572 जना महिला तथा किशोरीको उद्धार गरिएको छ। मानव बेचबिखन रोक्ने कार्यमा सक्रिय गैर सरकारी संस्था माइती नेपालले बाँकेको जमुनाहा नाकाबाट गत एक वर्षको अवधिमा 572 महिला र किशोरीको उद्धार गरेको जनाएको छ। माइती नेपाल नेपालगंजका संयोजक केशव कोइरालाले विभिन्न बहाना र प्रलोभन दिएर पश्चिम नेपालका दाङ, सुर्खेत, सल्यान, दैलेख र जाजरकोट लगायतका जिल्लाबाट ल्याई नाका पार गराउन लाग्दा 572 जनाको उद्धार गरेर घर पठाएको बताउनुभयो।
यो वर्ष हामीले 572 जना महिला बाल बालिकाहरूलाई सीमा नाकाबाट उद्धार गरेका थियौँ। 10 जना महिला बाल बालिकाहरूलाई भारतका विभिन्न स्थानहरूबाट हामीले उद्धार गरेका थियौँ, जो श्रम र यौन शोषणमा हुनुहुन्थ्यो। रहेको आर्थिक वर्षमा हामीसँग 788 निवेदन प्राप्त भएको थियो, जसमध्ये 415 जना मात्रै फेला परे। हामीले विभिन्न तरिकाले फलोअप चाहिँ गरिरहेका छौँ। यति ठूलो मात्रामा एक वर्षको अवधिमा नेपालगंज शाखालाई मात्रै आएको निवेदनको उजुरीको आधारमा हेर्दाखेरि अहिले पनि मानव बेचबिखनको जोखिम घटेको छैन भन्ने लाग्छ।
मानव बेचबिखन जुन तरिकाले न्यूनीकरण भएर जानुपर्ने हो त्यो हुन नसकेको कोइरालाले जिकिर गर्नुभयो।
मानव बेचबिखनको संख्या जुन तरिकाले न्यूनीकरण भएर जानुपर्ने हो त्यो हुन सकिरहेको छैन। यसको जिम्मेवार नेपाल सरकार नै हो। पीड़ित प्रभावितहरूलाई चाहिँ कानूनी सहायता पनि प्रदान गर्ने गर्दछौ। त्यसमा चाहिँ दुईवटा मानव बेचबिखनको मुद्दामा चाहिँ माइती नेपालले पीड़ित प्रभावितहरूलाई कानूनी सहायता प्रदान गरेको थियो। प्रभावितहरूलाई रोकथाम, उद्धार, पुनस्थापना गर्नका लागि क्रियाशील हामी सामाजिक संस्थाहरू छौं। हामी सबैको भूमिका अझ प्रभावकारी रूपमा अगाडि जानुपर्छ भन्ने चाहिँ देखिन्छ।
मानव बेचबिखन विरुद्धको कानून कार्यान्वयन गर्ने जिम्मेवार निकायहरू बीचको समन्वयमा कमी, अनुसन्धानको कमजोरी, पीड़ित मैत्री संरचनाको अभाव र दोषीलाई उन्मुक्ति दिने प्रवृत्तिले समस्या झन गहिरिँदै गएको छ। सीमा नाकामा निगरानी, प्रविधि र मानव स्रोतको प्रभावकारी परिचालन गर्नुपर्ने, बेचबिखन प्रभावित तथा पीड़ितको उद्धार, राहत र पुनर्स्थापनाका लागि विशेष बजेट तथा कार्यक्रम ल्याउन सके मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण गर्न मदत पुग्ने देखिन्छ। आलम खान, रेडियो नेपाल, बाँके।
टेलिकम को 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकम को 4G आफ्नो भन्या
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको खुलासा गर्नुभएको छ। लीलामणि पोखरेलद्वारा लिखित पुस्तक नेपालमा एमसीसीको विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रसन्नले एमसीसीबारे माओवादी केन्द्रले शुरूदेखि नै गहिरो अध्ययन र बहस गरेको बताउनुभयो। उहाँले माओवादी केन्द्रले एमसीसी र आईपीएस प्रति सबैभन्दा स्पष्ट र दृढ अडान राखेको दावी गर्दै भविष्यमा कुनै बदमाशी भए त्यस विरूद्ध आन्दोलन गर्न सकिने आधारका रूपमा व्याख्यात्मक टिप्पणीलाई प्रस्तुत गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाले जापानको हिरोसीमामा आणविक बम खसालेको 80 वर्ष पुगेको अवसरमा आज जापानको शान्ति स्मृति पार्कमा मौन प्रार्थना गरिएको छ। प्रधानमन्त्री सिगेरु इसिबा विश्वभरका अधिकारीहरूसहित आज आयोजित प्रार्थना सभामा उपस्थित हुनुभयो। कार्यक्रममा हिरोसीमाका मेयर काजुमी मात्सुईले युद्धमा आणविक बम विस्फोटको सामना गर्ने एकमात्र राष्ट्र जापान भएको उल्लेख गर्नुभयो। साथै उहाँले जापान सरकारले वास्तविक र दिगो शान्तिको चाहना गर्ने जनताको प्रतिनिधित्व गरेको पनि बताउनुभयो। 80 वर्ष अघि केही दिनको फरकमा हिरोसीमा र नागासाकीमा आणविक बमको सामनापछि जापानले आत्मसमर्पण गरेसँगै दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो। आणविक बमका कारण 2,00,000 भन्दा बढी मानिसले ज्यान गुमाएका थिए भने विस्फोट र त्यसको विकिरणबाट बचेकाहरूलाई आजसम्म पनि सताइरहने संचार माध्यमहरूले बताएका छन्। भारतको उत्तराखण्ड राज्यमा भारी वर्षा र अचानक आएको बाढ़ीमा फँसेका दर्जनौं मानिसहरूको खोजी र उद्धार कार्य जारी छ। हिजो दिउँसो 81 आएको बाढ़ीमा परि 4 जनाको मृत्यु हुनका साथै 9 जना सैनिक जवान सहित 100 मानिस अझै बेपत्ता रहेकोले मर्नेको संख्या बढ़न सक्ने उद्धारकर्ताहरूले बताएका छन्। थप उद्धार र राहत वितरणका लागि सेना र अर्धसैनिक बल सहितको टोली अहिले उत्तरी क्षेत्र काशी जिल्लाको धराली बजार पुगेको अधिकारीहरूले बताएका छन्। उत्तराखण्डको खीर गंगा नदीमा अचानक बाढ़ी आउँदा धराली बजार बाढ़ीले सबभन्दा बढ़ी प्रभावित भएको भारतीय संचार माध्यमहरूले बताएका छन्। घरेलु मैदानमा आयोजना हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लीग क्रिकेट प्रतियोगिताको खेलाड़ी छनौटका लागि हुने अक्सनमा आज 150 जना खेलाड़ीको अन्तिम सूची घोषणा भएको छ। नेपाल क्रिकेट संज्ञानले आज सार्वजनिक गरेको सूचीमा 458 जना खेलाड़ीले दर्ता गरेकोमा ती खेलाड़ीको अन्तिम सूची घोषणा गरेको छ। एनपीएलमा सहभागी 8 टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्ड अनुसार ती खेलाड़ीहरूलाई अन्तिम सूचीमा समावेश गरिएको क्यानले जनाएको छ। अब मौसम। हाल देशभर मनसूनी हावाको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसूनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित भएका कारण आज कोशी र सुदूरपश्चिम प्रदेशमा अत्याधिक पानी पर्ने सम्भावना छ। अत्याधिक पानी पर्ने ठाउँमा दैनिक जनजीवन, स्वास्थ्य, सड़क र हवाई यातायातमा पर्न सक्ने प्रभावबारे सतर्क रहन महाशाखाले आग्रह गरेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाड़ी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा थोरै पानी पर्ने सम्भावना छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी हुने क्रममा तुर्कमेनिस्तानमा विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित राष्ट्रहरूलाई पछाडि पार्न नहुनेमा प्रधानमन्त्रीको जोड़। बहुविवाहलाई मान्यता दिने गरी कानून बनाउन नहुनेमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण र भारतको उत्तराखण्ड राज्यमा भारी वर्षा सयौं बेपत्ता खोजी तथा उद्धार कार्य जारी। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।